समादरणीय श्रोता साथी न्यानो अभिवादन, म उही तपाईँहरूका आफ्नै मित्र धनलाल राईको। श्रोता, आज म तपाईँको बीचमा बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, मूर्तिलाई पूजा गर्नु फेरि। श्रोता साथी, दानियल 2 अध्यायमा र प्रकाशको पुस्तकमा उल्लेख गरेका आखिरी दिनका घटनाहरूका बीचमा सम्बन्ध छ भनेर बाइबलका विद्यार्थीहरूले धेरै समयदेखि सिकाइरहेका छन्। मूर्तिलाई पूजा नगर्नेहरूलाई मृत्युदण्ड दिइनेछ भनेर दानियलले उल्लेख गरेको अनुसार त्यही खालको दण्ड मूर्तिलाई पूजा नगर्नेहरूलाई दिइनेछ भनेर प्रकाशको पुस्तकले हामीलाई सिकाउँदछ। त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दियो, यस हेतुले कि पशुले त्यो मूर्ति बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारियोन् भनेर प्रकाश 13:15 उल्लेख गरिएको छ। मानिसका आज्ञा र निर्देशनहरू विपरीत परमेश्वरका आज्ञाहरू कस्तो छन् त भनेर हामी बाइबलमा केही पदहरू हेर्न सक्छौँ। हामी यहाँ बाइबलको पुस्तक प्रकाश 13:11 हामी हेर्छौँ भने पृथ्वीबाट निस्किआएको पशुको विषयमा हामी यहाँ हेर्छौँ। अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखेँ, त्यसको पनि थुमाका जस्तै 2 सिङ थिए र अजिङ्गर जस्तै त्यो बोल्दथ्यो। त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो। त्यसको घातक चोट निको भएको थियो। मानिसका आँखाको अघि आकाशबाट पृथ्वीमा आगो झार्ने जस्ता ठुला ठुला चिन्हहरू पनि त्यसले गर्यो। पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। दरबारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम र त्यसले तिनीहरूलाई दियो। त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दियो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारियो। अनि त्यसले साना र ठुला, धनी र गरिब, पुकारा कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छाप चाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो। बुद्धिमत्ता यसैमा छ, जसको समझ छ त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो र त्यो संख्या चाहिँ 666 हो। यसै गरी हामी प्रकाश 14:9 पनि हेर्न सक्छौँ। यहाँनिर बडो गम्भीर कुरा छ। त्यसपछि तेस्रो स्वर्गदूत चर्को स्वदेश भन्दै तिनीहरूका पछि आए, यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुजेर निधार वा हातमा त्यसको छाप लियो भने त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नभिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्द पिउनेछ र पवित्र स्वर्गदूत र थुमाको सामान्य आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ भन्ने कुरा यहाँ लेखिएको छ। यसै गरी तिनीहरूका यातनाका धुवा सदा सर्वदा मासतिर गइरहनेछ। तिनीहरू यिनै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन् र त्यसको नाउँको छाप लिन्छन् र तिनीहरूले दिनरात कहिले पनि आराम पाउने छैन भनेर यहाँ स्पष्ट गरिएको छ। श्रोता साथी, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुहानहरूको सृष्टि गर्नुभयो उहाँलाई मात्र ढोक्नु भनेर परमेश्वरका जनहरूलाई आह्वान गरिएको छ। जस्तो हामीले अगाडिका अध्यायमा हेरौँ, जुन शद्रक, मेषक, अभेदनगोलाई जुन नबुकदनेश्वर राजाले बनाएको सुनको मूर्तिलाई ढोक्नको निम्ति बाध्य बनाइएको थियो, तर पनि उनीहरूले ती मूर्तिलाई ढोगेनन् र उनीहरू परमेश्वरद्वारा बचाइएका थिए। सृष्टिकर्ताको विरुद्धमा पशु र उसको मूर्ति छ। ती हिब्रू युवाहरूले सृष्टिकर्ता परमेश्वरमाथि मात्र निष्ठा राखेकोले तिनीहरूमाथि मृत्युको सजाय सुनाइएको थियो। हिब्रू युवाहरूको समय र तिनीहरूले सामना गरेका परिस्थिति र युगको अन्तको परिस्थिति फरकै भए तापनि सृष्टिकर्ताको सट्टामा मूर्तिलाई नढोक्दा पाउने सजायको नीति वा आदेश एउटै हो, त्यो हो मृत्युदण्ड। हामीले यहाँ रोमीको पुस्तक 1:18-25 हेर्यौँ र प्रकाशको पुस्तक 14:9-10 हेर्यौँ भने यहाँ उल्लेख गरेको परमेश्वरको क्रोधको बीचमा के सम्बन्ध छ त्यो हामी सोच्न सक्छौँ। मानिसहरूले अन्तत कसलाई आफ्नो निष्ठा दिन्छन् भन्ने सम्बन्धमा मूर्तिको पूजा गर्ने मामिलामा कसरी यही सिद्धान्तको अर्को अभिव्यक्ति मात्र हो भनेर हामी बुझ्न सक्छौँ। ढोक्नु वा आराधना गर्नु भनेको धूप बालेर पूजा गर्नु मात्र होइन, हुन त त्यो पनि हुनसक्छ। हाम्रो जीवनले जे प्राथमिकता पाउँछ त्यही हाम्रो निम्ति भगवान हुन सक्छ। यदि हामीले हाम्रा सृष्टिकर्तालाई चिन्न सक्यौँ भने हाम्रो मुक्तिदाता हुन यसुले के गर्नुभयो सो बुझ्न सकेको भए उहाँ मात्रै हामीले ढोक्न योग्य हुनुहुन्छ भनेर स्वीकार्न पुग्दछौँ। उहाँको नाउँ लिने सबै थोक मानिस र दर्शनहरू हाम्रो निम्ति मूर्ति हुन सक्छ। यसैले बोल्नुभएको यो वचनले सायद हामीलाई स्पष्ट पार्छ होला, जो मेरो साथ छैन त्यो मेरो विरुद्धमा छ, जसले मसँग बटुल्दैन त्यसले सर्वस्ट पार्छ। आखिरी दिनका घटनाहरूले यही सत्यलाई नाटकीय रूपमा प्रस्तुत गर्दछन्। त्यो विषयमा हामी बुझ्न सक्दछौँ। श्रोत साथी, हामीले दानियल दुई अध्यायमा हेरेका कुराहरू यहाँ विचार गर्न सक्दछौँ। जबकि सद्रक मेसक अभेदनगरलाई जुन रूपमा बाध्य बनाइए र उनीहरूको षड्यन्त्रको बीचमा र उनीहरूलाई जुन मार्नुपर्छ अथवा उनीहरूलाई जलाउनुपर्छ, यातना दिनुपर्छ र नबुकदनेश्वर राजा नै सबैभन्दा महान हुनुहुन्छ भन्ने जुन इच्छा ती मानिसहरूमा थिए, तब तिनीहरूले जुन कुरालाई परिवर्तन गरिदिएको कुरा हामी हेर्छौँ। कि उनीहरूले जुन सुनको मूर्तिलाई नढोगेको कुरा हामी हेर्न सक्छौँ र उनीहरूलाई आगोको भटिया फालिएको र आगोको भटिया फाल्दाखेरि जुन आगोको भट्टीसम्म लाने सेनाहरू भस्म भएको, त्यति धन्किएको आगोले पनि उनीहरूलाई कुनै गन्ध समेत दिएको थिएन र परमेश्वरले उनीहरूलाई जब उनीहरूले सेवा गरेका परमेश्वरले उनीहरूलाई ती आगोको रापबाट बचाउन सक्नुभयो। त्यस्तै यहाँनिर अन्तिममा आएर अन्तिमको दिनमा हामी यहाँ प्रकाशको पुस्तक 14:9 हेर्छौँ भने मानिसहरूलाई तिर त्यस्ता बाध्यकारी समय बनाउनेछ, आउनेछ र त्यो समय हामीबाट भएर पनि गुज्रिनेछ कि अन्तको दिनमा मानिसहरूलाई त्यो 666 को छाप लगाउनेछन् र जबसम्म उनीहरूले 666 को छाप लिँदैनन् उनीहरू भोक भोकै पर्नुपर्नेछ, मर्नुपर्नेछ, यातना दिइनेछ। तर हामीलाई विश्वास छ हामी 666 को छापलाई लिँदैनौँ र परमेश्वरलाई अथवा हामीले सेवा गरेको परमेश्वरलाई हामी पुकारा गर्दछौँ र उहाँले हामीलाई कुनै न कुनै बाटो हामीलाई देखाइदिनुहुनेछ, कुनै न कुनै बाटो हाम्रो लागि प्रशस्त गरिदिनुहुनेछ, मार्ग प्रशस्त गरिदिनुहुनेछ र हामीलाई त्यो अन्तिमको दिनसम्मको निम्ति पनि हामीलाई बचाउनुहुनेछ भने हामी विश्वास राख्न सक्दछौँ। श्रोता साथी, आजको लागि बाइबल सन्देश यति नै। हस्त, नमस्ते, जय मसीह।